यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। आगामी आर्थिक वर्षको बजेट र सरकारको नीति तथा कार्यक्रमबारे सत्तारूढ़ पाँच दलका शीर्ष नेताबीच छलफल। स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म 718 पालिकाको अन्तिम मत परिणाम सार्वजनिक। नेपाली कांग्रेस 320, नेकपा एमाले 197 र माओवादी केन्द्र 120 पालिकाको प्रमुखमा विजयी। प्रधानमन्त्री शेरबहादुर देउवासम्म संयुक्त राज्य अमेरिकाका उप विदेश मन्त्री नेतृत्वको प्रतिनिधिमण्डलद्वारा भेटवार्ता। गैरातीदेखि लागू हुने गरी नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि र आफ्नो कुनै पनि सीमा क्षेत्र गुमाएर रूससँग युद्धविरामको सम्झौता नगर्ने युक्रेनको भनाई।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सत्तारूढ़ पाँच दलका शीर्ष नेताबीच आगामी आर्थिक वर्ष 2079-80 लागि सरकारको नीति तथा कार्यक्रम एवं बजेटबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको पाँच दलका शीर्ष नेताको बैठकमा सरकारको नीति तथा कार्यक्रम एवं बजेटबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो। छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू माधव कुमार नेपाल, डाक्टर बाबुराम भट्टराई तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेल, मुख्य सचिव शंकरदास बैरागी लगायत सहभागी हुनुहुन्थ्यो। सरकारले आगामी आर्थिक वर्षमा नेपाल सरकारको नीति तथा कार्यक्रम जेठ 10 गते संसदको संयुक्त बैठकमा पेश गर्ने तयारी गरेको छ। संविधान अनुसार हरेक वर्षको जेठ 15 गते सरकारको वार्षिक आयव्यय विवरण बजेट संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। गत वैशाख 30 गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म 718 पालिकाको अन्तिम मत परिणाम प्राप्त भएको छ, जसमा नेपाली कांग्रेसले 320, नेकपा एमाले 197, नेकपा माओवादी केन्द्रले 120, त्यस्तै जनता समाजवादी पार्टीले 21 तथा अन्यले विभिन्न 43 पालिकाको प्रमुखमा निर्वाचित भएका छन्। हाल दुई पालिकाको मतगणना स्थगित रहेको र अन्य बाँकी पालिकाको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ। हालसम्म 6 महानगरपालिका मध्ये विराटनगर महानगरपालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ। काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र वीरगंज महानगरपालिकाको मतगणना जारी रहेको छ। उपमहानगरपालिका मध्ये तुलसीपुर र जनकपुरको मतगणना जारी छ भने अन्य उपमहानगरपालिकाको मतगणना सार्वजनिक भइसकेको छ। पाल्पाको रम्भा गाउँपालिका लगायत विभिन्न नगरपालिकामा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले जेठ 10 गतेभित्र सबै पालिकामा गणना सम्पन्न गर्न आग्रह गरेको छ। काठमाडौँ, ललितपुर लगायत महानगरपालिकाको गणना पनि समयमा नसकिने देखिएको छ। बाजुराको बुढ़ीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर 12 भएको मतदानमा विवाद भएपछि मतगणना स्थगित भएको छ। यी ठाउँमा मतगणना गर्ने या पुनः मतदान गर्ने भन्ने विषयमा अन्यल देखिएको छ। दुवै ठाउँमा निर्णय हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। 35,221 कुल पदमा हालसम्म 33,858 जना निर्वाचित भइसकेको आयोगले जनाएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका तोय प्रसाद शर्मा र उपप्रमुखमा नेपाली कांग्रेसकै भुलिया कुमारी राणा निर्वाचित हुनुभएको छ। तनहुको ब्यास नगरपालिकाका प्रमुखमा नेपाली कांग्रेसका उम्मेद्वार वैकुण्ठनाथ नेउपाने 12,078 मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी दीपक राज जोशीले 11,826 मत प्राप्त गर्नुभयो। ब्यास नगरपालिकाको उपप्रमुख पदमा पनि नेपाली कांग्रेसकै उम्मेद्वार निर्वाचित हुनुभयो। कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पदम बोगटी निर्वाचित हुनुभएको छ। मेयरमा निर्वाचित बोगटीले 15,882 मत प्राप्त गर्नुभएको भीमदत्त नगरपालिकाका मुख्य निर्वाचन अधिकृत मदन बहादुर धामीले जानकारी दिनुभयो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश प्रसाद पन्तले 8,179 मत प्राप्त गर्नुभयो। त्यस्तै भीमदत्त नगरपालिकाको उपमेयरमा पनि नेपाली कांग्रेसकै नीलम जोशी निर्वाचित हुनुभएको छ। कपिलवस्तुको सुदोदन गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका कमलेश शरण चौधरी 4,481 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका निसार अहमद खाँले 4,182 मत प्राप्त गर्नुभयो। त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका होम प्रकाश कुर्मी 5,103 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। बर्दियाको बाँसगढ़ी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेद्वार विजयी हुनुभएको छ। प्रमुखमा खड़गबहादुर खड्का र उपप्रमुखमा इन्दिरा चौधरी विजयी हुनुभएको छ। मोरङको रंगेली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेद्वार विजयी हुनुभएको छ। प्रमुखमा निर्वाचित दिलीप बगडियाले 12,851 मत प्राप्त गर्नुभयो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोदराज घिमिरेले 9,061 मत प्राप्त गर्नुभयो। त्यसै गरी उपप्रमुखमा एमालेकै भूमा कुमारी पराजुलीले 11,790 मत प्राप्त गर्नुभयो। धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेद्वार हर्कराज राई 20,821 मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राईले 16,059 मत प्राप्त गर्नुभयो। त्यहाँ उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका ऐन्द्र विक्रम बेघा 20,510 मत प्राप्त गरी विजयी हुनुभएको छ। बाँकेको कोहलपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका पूर्ण प्रसाद आचार्य 14,153 मत प्राप्त गरी विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खिलप्रसाद भूषालले 12,185 मत प्राप्त गर्नुभयो। त्यस्तै उपप्रमुखमा निर्वाचित नेपाली कांग्रेसकै संगीता सुवेदीले 14,074 मत प्राप्त गर्नुभयो। धनुषाको छिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका सुखदेव यादव 7,913 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका योगेन्द्र पञ्जियारले 7,300 मत प्राप्त गर्नुभयो। उपप्रमुखमा नेपाली कांग्रेसकी रचना श्रेष्ठ 7,550 मत ल्याई विजयी हुनुभयो। काठमाडौँ महानगरपालिकामा मतगणना जारी रहेको छ। हालसम्म प्रमुखमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाहले 42,902 मत प्राप्त गर्नुभएको छ। त्यसै गरी नेपाली कांग्रेसकी सिर्जना सिंहले 24,867 तथा एमाले उम्मेद्वार केशव स्थापितले 23,985 मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। संसदीय सुनवाई विशेष समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ। सिंहदरबारमा हिजो बसेको समितिको बैठकले बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित तीनजना राजदूत क्रमशः घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे र डोरनाथ अर्यालको नाम अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवासम्म संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवाधिकार सम्बन्धी उपविदेश मन्त्री उजरा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र अमेरिका सम्बन्ध एवं आपसी हितका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुशी लागेको त्यसक्रममा उल्लेख गर्नुभएको थियो। तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजक समेत रहनुभएकी जिया तीन दिने नेपाल भ्रमणका क्रममा नेपाल आइपुग्नु भएको हो। हिजै परराष्ट्र मन्त्री डाक्टर नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका उपविदेश मन्त्री जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय एवं बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध एवं सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। गृहमन्त्री बालकृष्ण खाँडसँग पनि अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवाधिकार सम्बन्धी उपमन्त्री जियाले शिष्टाचार भेट गर्नुभएको छ। उहाँहरूबीच गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री खाँडले भूकम्पपछिको पुननिर्माण र कोविड विरूद्धको अभियानमा नेपाल लगायत विश्वव्यापी लड़ाईमा अमेरिकी सहयोग प्राप्त भएको उल्लेख गर्नुहुँदै त्यसप्रति अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो। नेपाल आयल निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धन आन्तरिकमा प्रति लिटर 10 रूपियाँ एवं खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 200 रूपियाँ वृद्धि गरेको छ। पेट्रोलको मूल्य प्रति लिटर 180 रूपियाँ कायम भएको छ। त्यसै गरी डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर 163 रूपियाँ, हवाई इन्धनको मूल्य प्रति लिटर 166 रूपियाँ तथा एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 1,800 रूपियाँ पुगेको छ। निगमले यसअघि गत वैशाख 31 गते पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर 10 रूपियाँ वृद्धि गरेको थियो। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले देश विकासमा सबै नागरिक सहभागी एवं जागरूक हुनुपर्ने बताउनु भएको छ। अर्थविज्ञ डाक्टर स्वर्णिम वाग्लेको अतृप्त अवसर पुस्तकको विमोचन तथा समसामयिक अर्थ राजनैतिक विमर्श सम्बन्धी बहस कार्यक्रममा हिजो महामन्त्री थापाले सरकारले सबै काम गर्न नसक्ने भएकाले विकासमा जनताको सक्रिय सहभागिता हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समाजशास्त्री उषा झाले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा ध्यान दिन सके आर्थिक विकास र मानव संसाधन विकासमा सघाउ पुग्ने बताउनुभयो। पुस्तकका लेखक वरिष्ठ अर्थविज्ञ डाक्टर वाग्ले विकासको खाका पहिलेदेखि नै तयार गरी राजनीतिक पार्टीहरूले काम गर्नुपर्ने जोड़ दिनुभयो। पछिल्लो समय अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा मंकी पक्स भाइरस फैलिएको छ। पहिलोपटक बाँदरमा भेटिएको मंकी पक्स भाइरस मानिसमा पनि देखिन थालेपछि विश्वभर उच्च सतर्कता अपनाउन थालिएको छ। यसको जोखिम कम भए पनि सावधानी भने आवश्यक भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्भावित जोखिम नियन्त्रणका लागि तयारी शुरू गरेको जनाएको छ। संवाददाता सरिता खनालको यो रिपोर्ट।
कोरोना महामारीको जोखिम विस्तारै कम भएर सामान्य अवस्थामा फर्किन थालेको विश्व समुदायमा फेरि मंकीपक्स नामको नयाँ भाइरस देखिन थालेसँगै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वका सबै मुलुकलाई सावधानी अप्नाउन आग्रह गरेको छ। पहिलो पटक सन् 1970 अफ्रिकी देश कंगोमा मानिसमा देखा परेको मंकीपक्स भाइरस त्यसभन्दा अगाडि अनुसन्धानमा राखिएका बाँदरहरूमा देखा परेकाले यसलाई मंकीपक्स भनिएको हो। विगतमा पश्चिम र मध्य अफ्रिकामा सीमित रहेको यो भाइरस पछिल्लो समय एसियामा सन् 2019 सिंगापुरमा देखा परेको थियो। खासगरी मंकीपक्स भाइरस ससाना स्तनधारी जनावर जस्तै मुसा, लोखर्के र बाँदरका विभिन्न प्रजातिहरूबाट सर्न सक्ने देखिएको छ। शुरूमा जनावरबाट मानिसमा सर्ने यो भाइरस मानिसबाट मानिसमा भने संक्रमितको थुक्का छिटाहरू, संक्रमितले लगाएका लुगाहरू लगायतबाट सर्न सक्ने सरूवारोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो।
मानिसमा संक्रमण भएपछि मानिसबाट मानिसमा पनि सर्ने गर्दछ। व्यक्तिको थुकको छिटाहरू जुन छ त्यसबाट अर्को व्यक्तिको नाकमुख आँखा अथवा कुनै शरीरमा खुल्ला छ अथवा घाउ भएको कारण विभिन्न कारणले गर्दाखेरि त्यस्तो ठाउँ पर्यो भने पनि यो सर्न सक्छ भन्ने छ र संक्रमित व्यक्तिले लगाएको लुगाहरूबाट पनि यो सर्न सक्छ। यद्यपि यो भन्दै गर्दाखेरि कोभिडै जस्तो सहज रूपमा एकदम छिटो सर्ने अहिलेसम्म त्यो देखेको छैन।
मंकीपक्स भाइरस संक्रमण भएको 5 देखि 21 दिनभित्र लक्षण देखिने हुन्छ। शुरूको अवस्थामा अन्य रोगसँग मिल्दो जुल्दो जस्तै ज्वरो आउने, टाउको दुख्ने, ग्रन्थीहरू सुनिने जस्ता लक्षणहरू देखिने गर्छ भने बिस्तारै अनुहार तथा शरीरमा पानीका फोका जस्ता बिमिरा देखिने हुन्छ। अन्य विभिन्न रोगहरूसँग यसको लक्षण मिल्दो जुल्दो भएकाले स्वास्थ्य कर्मीले समेत तुरन्त रोगको निदान गर्न जटिल हुन सक्ने भएकाले सावधानी अप्नाउन जरूरी रहेको डाक्टर पुन बताउनुहुन्छ।
भारतले समेत पछिल्लो केही दिनदेखि निगरानी बढाउँदै गर्दाखेरि हामीले पनि यसमा केही निगरानी बढाउनु पर्ने हो कि भन्ने मलाई लाग्दछ। जो व्यक्तिमा शरीरमा बिमिराहरू देखिन थाल्यो र त्यो व्यक्ति यदि केही गरी हाल फैलिरहेको देशहरूबाट फर्केर आएको हो र 21 दिनभित्र आएको हो भने
मंकीपक्स भाइरसको नेपालमा भने हाल जोखिम नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंकीपक्स फेला परेका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कता आवश्यक भएको भने जनस्वास्थ्यविदहरूको धारणा छ। नेपालमा मंकीपक्सको जोखिम आउन नदिन सरकारले सम्बन्धित सबै निकायसँग समन्वय गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो।
अहिलेका लागि नेपालमा विषयलाई लिएर चिन्ता गर्नुपर्ने, डराउनु पर्ने त्यस्तो कुनै अवस्था अहिलेसम्म छैन। थप विस्तृत विवरणहरू आउँदै जाँदा त्यसै अनुसार सरकारले आवश्यक तयारीहरू पनि गर्छ। हामी सम्बन्धित निकायहरूसँग एकदमै नजिकको समन्वयमा छौँ। अहिलेका लागि मंकी पक्सको विषयलाई लिएर हामी चिन्तित पर्ने छैन।
हालसम्म मंकी पक्स भाइरस अमेरिका र युरोप लगायत 11 देशमा फैलिसकेको छ भने 80 मानिसमा संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको तथ्याङ्क छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
बागलुङमा चट्याङ लागेर हिजो 1 मृत्यु भएको छ भने 3 गम्भीर घाइते भएका छन्। चट्याङ लागेर जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर 7 गालढुङका 19 बालचन्द्र विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक इन्द्रबहादुर राणाले जानकारी दिनुभयो। घाइते सबैको पाल्पास्थित मिशन अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ। राष्ट्रिय महिला आयोगले 8 वर्ष अघि भएको बलात्कारको एउटा घटनाका पीड़ितलाई न्याय र दोषीलाई कार्यवाही गर्न आग्रह गरेको छ। आयोगले प्रेस विज्ञप्ति जारी गरी एउटा सुन्दरी प्रतियोगिताकी एकजना प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई लिएर आयोगले उक्त आग्रह गरेको हो। विज्ञप्तिमा सुरक्षा निकायले दोषीलाई कार्यवाहीको दायरामा समेत ल्याइसकेको र घटनाको अनुसन्धान एवं निष्पक्ष छानबिन गरी पीड़ितलाई न्याय प्रदान गर्न तथा पीड़कलाई कानून बमोजिमको कार्यवाहीका लागि आयोगले ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ। आयोगले पीड़ित किशोरीको स्वास्थ्य र सुरक्षाको उचित प्रबन्धका लागि समेत सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ। यस वर्षको धुसुवा सायमी सृजना पुरस्कार ललित कलाकर्मी गोविन्द लाल सिंह डंगोललाई प्रदान गरिएको छ। त्यसै गरी गंकी धुसुवा वसुन्धरा पुरस्कार साहित्यकार नीलम कार्की निहारिकालाई प्रदान गरिएको छ। गंकी धुसुवा वसुन्धरा प्रतिष्ठानले काठमाण्डुमा हिजो आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले जनही 50,000 रूपियाँ राशिको पुरस्कार उहाँहरूलाई प्रदान गर्नुभयो। त्यस अवसरमा कुलपति उप्रेतीले प्रतिष्ठानको नेपाली साहित्य र कलाकारिता क्षेत्रमा पुर्याएको योगदानलाई साहित्य क्षेत्रले प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। युक्रेनले आफ्नो कुनै पनि सीमा क्षेत्र गुमाएर रूससँग युद्धविराम सम्झौता नगर्ने स्पष्ट पारेको छ। युक्रेनी राष्ट्रपतिका एकजना सल्लाहकार मिखाइलो पोलोक्यान्डले रूससँग सम्झौता गर्नु भनेको लामो समयसम्म रक्तपात लम्ब्याउनु हुने बताउनुभयो। रूसले युक्रेनको पूर्वी डोनबास क्षेत्रहरूमा भीषण आक्रमण जारी राखेको छ भने मारियोपोल क्षेत्र पनि नियन्त्रणमा लिइसकेको छ। क्यानाडाको पूर्वी क्षेत्रमा शक्तिशाली आँधीभेरीका कारण कम्तीमा 4 जनाको मृत्यु भएको र 9 लाख भन्दा बढ़ी मानिस विद्युत सेवाबाट वञ्चित भएको अधिकारीहरूले जनाएका छन्। ओन्टारियो र क्युबेक प्रान्तहरूमा बढ़ी आँधीका कारण क्षति भएको पनि अधिकारीहरूले उल्लेख गरेका छन्। प्रतिघण्टा 132 किलोमिटरको तीव्र गतिमा आएको आँधीका कारण केही मानिसहरू घाइते समेत भएका छन्।
नेपाल राष्ट्र बैंकले आयातित वस्तुको उपभोग घटाउन ब्याजदर बढ़ाइएको जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आइतबार आयोजना गरेको एक कार्यक्रममा गवर्नर महाप्रसाद अधिकारीले निक्षेप बढ़ोस् भनेर नभई आयातित वस्तुको उपभोग घटोस् भनेर ब्याजदर बढ़ाइएको बताउनुभयो। एक वर्षमा आयात गर्ने वस्तु 10 महिनामै आयात भइरहेको बताउँदै उहाँले वर्षेनी आयात बढ़दै जानु चिन्ताको विषय भएको बताउनुभयो। आयातमा आधारित अर्थतन्त्रले मूल्य वृद्धिमा सहयोग गरेको भन्दै उपभोग्य वस्तुमा बढ़ेको आयातले मुद्रा स्फीति पनि प्रभावित भइरहेको उहाँको भनाई थियो। उहाँले अहिलेको अवस्थामा निजी क्षेत्रले बढ़ी नाफामा जोड़ दिनुभन्दा पनि अर्थतन्त्र बचाउन लाग्नुपर्ने धारणा राख्नुभयो। पाल्पा रामपुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख रमण बहादुर थापाले नगरको आर्थिक समृद्धिका लागि कृषि र उद्योगलाई प्राथमिकता दिने बताउनु भएको छ। नागरिकको आय स्तर वृद्धि गर्ने मुख्य आधार कृषि र उद्योग भएको भन्दै नगर प्रमुख थापाले यस क्षेत्रलाई प्राथमिकतामा राखेर अबको 5 वर्ष काम गर्ने उल्लेख गर्नुभयो। उहाँले कृषि व्यवसायमा लाग्ने युवालाई 30 लाख रूपियाँसम्म 2 वर्षका लागि ब्याज अनुदान, कृषक वर्गीकरण गरी सोका आधारमा बिना धितो 5 लाख रूपियाँसम्म अनुदान सहयोग दिने जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिने बताउनुभयो। चितवन जिल्लामा शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुर महानगरपालिकाको विद्युत सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै 5 दिन लाग्ने भएको छ। हावाहुरीका कारण भरतपुरका विभिन्न स्थानमा ढलेका पुललाई व्यवस्थित गरेर पूर्ण रूपमा विद्युत सञ्चालन गर्न अझै 5 दिन लाग्ने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो। जिल्लाको सदरमुकाम भरतपुर क्षेत्र, नारायणगढ़ बजार क्षेत्र र पूर्वी चितवनको रत्नगर खैरनीसम्म विद्युत प्रवाहमा समस्या भएको र करिब 30 लाख रूपियाँको सामग्री क्षति भएको केन्द्रका इन्जिनियर पौडेलले जानकारी दिनुभयो। गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङ कालिका मन्दिरको पहिचान र पुरातात्विक वस्तुको संरक्षण गर्न संग्रहालय निर्माण थालिएको छ। मन्दिरको प्रवेशद्वारमा निर्माण थालिएको 2 तले संग्रहालय भवनमा कालिका मन्दिरसँग जोड़िएका पुरातात्विक वस्तु, कालिका मन्दिरको इतिहास लगायतका जानकारी संग्रहालयमा राखिने कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ। संग्रहालय भवन निर्माणका लागि संघीय सरकारको सघन तथा भवन डिभिजन कार्यालय बागलुङले 90 लाख रूपियाँ विनियोजन गरेकोमा 61 लाख रूपियाँ ठेक्का सम्झौता भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो।
अर्जुन श्रेष्ठ, अब खेल समाचार।
सिक्किममा जारी कञ्चनजङ्घा सिल्ड ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले स्कोप क्यापिटल्समाथि 10 विकेटको जित हात पारेको छ। जितको लागि 77 रनको विजय लक्ष्य पछ्याएको पुलिसले 7.2 ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। पुलिसका ओपनर पवन सराफले 25 बलमा 4 चौका र 4 छक्का सहित 42 रनमा अवजित रहे। अनिल कुमार शाह 19 बलमा 5 चौका सहित 24 रनमा अवजित रहे। त्यसअघि सिक्किमको रोङबाङमा टस जितेर पहिला ब्याटिङ रोजेको सोम 20.4 ओभरमा 76 रनमा अल आउट भएको थियो। युस्कमको लागि सौरभ प्रसादले 12 बलमा 3 चौका सहित सर्वाधिक 17 रन बनाए। मनोज शर्माले 14, विपिन शर्मा 5 र निखिल गौतम 9 रनमा आउट भए। पुलिसका लागि बायाँ हाते तीव्र गतिका युवा बलर प्रतिश जीशीले 5 ओभरमा 1 मेडल सहित 15 रन खर्चेर 2 विकेट लिए। गुलशन झाले 5 ओभरमा 22 रन खर्चेर 2 विकेट लिए। राशिद खानले 5 ओभरमा 17 रन खर्चेर 2 विकेट लिए। पुलिसले दोस्रो खेलमा रोयल नर्थ बोर्डर्समाथि 7 विकेटले हराएको थियो। पहिलो खेल एचआरसीसी नाम्चित विरूद्ध पुलिसले निर्धारित 40 ओभरमा 302 रनमा अल आउट भएको थियो, तर वर्षाको कारण दोस्रो इनिङ हुन नसक्दा खेल रद्द हुन पुगेको थियो। नेपालका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले पर्सिस किदरी एएफसीबाट इन्डोनेसियाको लिगा 1 फुटबल खेल्ने भएका छन्। पर्सिकले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट रोहितलाई अनुमोदन गरिएको जनाएको छ। रोहितले यसअघि पर्सिजा जाकर्ताबाट खेलेका थिए, तर रोहितले आइतबार सामाजिक सञ्जालबाट जाकर्ता छाडेको जनाएका थिए। रोहितले 5 वर्ष जाकर्तामा बिताएर पर्सिक आएका हुन्। रोहित 2017 जाकर्ता अनुमोदित भएका थिए। जाकर्ताका लागि रोहितले लिग सहित 4 उपाधि जितेका थिए। 30 वर्षीय रोहितको यो तेस्रो इन्डोनेसियाली क्लब हो।
अझै बम अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही। देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित हल्का वर्षादेखि मध्यमसम्मको वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.5 डिग्री सेल्सियस, वर्षा 15.4 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीचमा रहने अनुमान गरिएको छ। आज बिहान काठमाडौँ उपत्यकामा सूर्योदय 5:11 भयो भने सूर्यास्त भरि साँझ 6:50 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आगामी आर्थिक वर्षको बजेट र सरकारको नीति तथा कार्यक्रमबारे सत्तारूढ़ 5 दलका शीर्ष नेताहरूबीच छलफल। स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म 718 वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक। नेपाली कांग्रेस 320, नेकपा एमाले 197 र माओवादी केन्द्र 120 पालिकाको प्रमुखमा विजयी। प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका उपविदेश मन्त्री उजरा जिया नेतृत्वको प्रतिनिधिमण्डलद्वारा भेटवार्ता। गैरातीदेखि लागू हुने गरी नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थमा मूल्य वृद्धि र आफ्नो कुनै पनि सीमा क्षेत्र गुमाएर रूससँग युद्धविरामको सम्झौता नगर्ने युक्रेनको भनाई। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।